नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। संघीय संसदका समितिहरूलाई एउटा छाया संसदका रूपमा पनि लिइन्छ र यिनीहरूले दिने निर्देशन सरकार अथवा जुनसुकै निकायले पनि मान्न बाध्यकारी हुन्छ भन्ने रहेको छ। तर संसदीय समितिहरूले दिएका निर्देशनहरू पालना हुन नसकिरहेको, कार्यान्वयन हुन नसकिरहेको अवस्था पनि छ। अब संसदीय समितिहरूले दिएका निर्देशनहरू किन कार्यान्वयन हुँदैनन्, किन सरकार अथवा सम्बन्धित निकायहरूले कार्यान्वयन गर्न सक्दैनन् भन्ने कुराहरूको बहस अहिले भइरहेको छ, विगतदेखि नै यो भइरहेको छ। यसका लागि एउटा केही वर्ष अघि एउटा छानबिन समिति भनौँ, एउटा समिति पनि बनेको थियो यो निर्देशन समितिहरूको निर्देशन कार्यान्वयनको प्रभावकारिता अध्ययनका लागि, र त्यसले विभिन्न सुझावहरू पनि दिएको थियो र त्यो सुझावहरू बाहिर सार्वजनिक त गरिएको छैन। तथापि अब यसमा संसदीय समिति आफै स्वयं पनि जिम्मेवार देखिएका कुराहरू आएका छन्। अब राजनैतिक पूर्वाग्रहका आधारमा संसदीय समितिहरूले निर्देशन दिने तर त्यसको कार्यान्वयनको जटिलता रहेको र भन्ने विषयहरू पनि एउटा यसको एउटा कारक हुन सक्छ भन्ने विषय पनि छँदैछ। आज हामी विशेष गरी संसदीय समितिको निर्देशन कार्यान्वयनको अवस्था, किन संसदीय समितिहरूले दिएका निर्देशनहरू कार्यान्वयन हुँदैनन् र संसदीय समितिहरूमा जुन खालका छलफलहरू हुन्छन् यो छलफलहरू कसरी अगाडि बढ्छ, र विशेष गरी प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा अहिले के विषयमा कुन विधेयकमा छलफल भइरहेको छ र अर्थ समितिले दिएका निर्देशनहरूको कार्यान्वयनको अवस्था कस्तो छ, यी लगायतका सन्दर्भमा आज हामी प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। सभापतिज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
अब अहिले यहाँको समितिमा तत्कालको कुरा गर्ने हो भने बैंकिङ कसुर तथा सजाय ऐन 2064 संशोधन गर्न बनेको विधेयक 2080 छलफल चलिरहेको छ र यसमा चाहिँ चेक बाउन्स, चेक अनाधारको मुद्दामा चाहिँ कति सजायको व्यवस्था गर्ने भन्ने विषयमा चाहिँ समितिका सदस्यहरू बीच विभिन्न धारणाहरू आइरहेका छन्। अहिले विशेष गरी अर्थ समितिमा यो विषय चाहिँ कसरी छलफल अगाडि बढ़िरहेको छ?
बैंकिङ कसुर सम्बन्धी विधेयक चाहिँ अब तपाईँले छलफलमा भन्दै गर्दा यो विधेयक चाहिँ नि सर्वसम्मतिले पास गरिकन मैले चाहिँ नि आफैले यसलाई सम्मानित सदन समक्ष प्रस्तुत गरिसकेको अवस्था हो र जहाँसम्म तपाईँले चाहिने अब यो हाम्रो समितिमा कुन कुन कसरी के भन्नुभयो त्यसमा चाहिँ अब बैंकिङ कसुरको चाहिँ हाम्रो सिद्धिएको छ, छलफल सिद्धेर अब सदनमा प्रस्तुतै गरिसकेपछि त्यसको कुरो सिद्धि हो होइन। हामी कहाँ अब चाहिँ अझ दुई तिनवटा चारवटा अझै पनि पाइपलाइनमा चाहिँ हामी कहाँ चाहिने विधेयकहरू छन्, त्यो मध्ये चाहिँ तपाईँको भन्सार विधेयक भन्ने छ, तपाईँको व्यापार सहजीकरण विधेयक भन्ने छ र सबैभन्दा बाफिया भन्ने चाहिने विधेयक पनि हामी कहाँ छ
है।
अब हामी त्यसमा चाहिने प्रवेश गर्ने लागेका छौँ हामी। मात्रै कुरा के छ भने यो सदन चाहिँ कति दिन चल्छ भन्ने कुरामा चाहिँ हामी अहिले चाहिँ त्यसमा अड्किरहेको अवस्था छ हेर्नुहोस् होइन, किनभने अब सदन नचलेको अवस्थामा धेरै माननीयज्यूहरू चाहिँ नि आफ्नो जिल्ला जानुभएको हुन्छ, त्यसले अलिकति चाहिँ अप्ठ्यारो चाहिँ गर्छ हामीलाई छलफलै गर्नलाई चाहिँ नहुने त होइन, तैपनि अलिकति अप्ठ्यारो चाहिँ त्यसले गर्छ हामीलाई, त्यो कारणले अब चाहिँ हामी प्रवेश गर्ने कि नगर्ने भन्नेमा छौ छलफलमै छौ। अब 30 गते सदन छ हैन
हजुर,
अब आगामी 30 गते सदनले सदन अझै चल्ने कुरा चाहिँ नि हामी समक्ष आयो भने हामी तुरुन्तै चाहिँ अब हामीसँग रहेको अर्को चाहिँ नि विधेयकमा हामी प्रवेश गर्छौ। अब अहिलेलाई चाहिँ नि अधिवेशन समापन हुने हो भने अब हिउँदे अधिवेशन नआइकन फेरि चाहिँ छलफल गर्नु अलि अप्ठ्यारो हुन्छ, किनभने दसैँ पनि छ संसद पनि छैन, अनि सबै मान्छेहरू चाहिँ आफ्नो जिल्ला आफ्नो कार्यक्षेत्रमा जानुभएको हुन्छ होइन, निर्वाचन क्षेत्रमा, अनि बैठक बस्न सजिलो हुँदैन।
अब यो यहाँले संसदमा अब समितिमा पास भएर संसदमा पुगिसकेको चेक अनाधार सम्बन्धी जुन एउटा विधेयक छ, अब यो यसमा चाहिँ विशेष गरी यहाँहरूको जोड चाहिँ केमा रह्यो? अब अहिलेको सन्दर्भमा चेक बााउन्स हुने यो घटना चाहिँ धेरै नै रहेको छ, यसमा अब कारवाहीको कतिसम्म कारवाही गर्ने भन्ने मुख्य विषय नै त्यसमा थियो, अब यहाँहरूले चाहिँ यसलाई चाहिँ कसरी लिनुभएको छ?
यो यस्तो छ हेर्नुहोस्, यो चेक बााउन्सको यो बैङ्किङ कसुर चाहिने विधेयक साध्यै नै महत्वपूर्ण चाहिँ ठानिएको छ होइन। अब 18,000 भन्दा बढी चाहिने तपाईँ चेक बााउन्सका चाहिने अनादरका मुद्दाहरू अहिले अहिले नै चाहिने अदालतमा छन्। अब यसले गर्दा अब 18,000 मुद्दा भनेको त यो धेरै हो। अब यसरी चेक बााउन्सका मुद्दा चाहिने बढ्दै जाने हो, मान्छेलाई थुनामा राख्ने हो, चेकको चाहिने अहिलेसम्मको विश्वव्यापी मान्यता एउटा चेक र क्यास भनेको बराबर हो एउटै हो भन्ने विश्वव्यापी मान्यता भरे खस्किँदै गयो भने अब कहाँ के गर्ने भन्ने विषयलाई बडो मध्यनजर गरेर हामीले चाहिँ अहिले के गर्यौँ भने अब सबैभन्दा पहिला चेक बााउन्सै नहुने कानुन चाहिँ हामीले खोजिरहेको जानुहोस्, सबैभन्दा चेकै बााउन्स नै नहोस्, कोही जेल पनि जानै नपरोस्, अपराधै नहोस् भन्ने चाहिँ हाम्रो मान्यता हुनु पर्यो, त्यस्तो कानुन बन्न पर्यो, न कि चेक बााउन्स हुन्छ र चेक बााउन्स भएपछि अनि यसलाई चाहिँ कारवाही कडा गर्नुपर्छ, यसलाई चाहिँ नि 4 वर्ष होइन 5 होइन 10 वर्ष थुन्न पर्छ भन्ने त्यो 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 चाहिँ मान्यता त्यति हामी ठान्दैनौँ। हामी चाहिँ नि अब त्यो भइसकेपछि के गर्ने भन्दा नि हुनै नदिनलाई के गर्ने भन्ने विषयमा हामी लाग्यौँ र यसमा व्यापक छलफलपछि हामीले तपाईँको त्यसको पहिला विज्ञ दुईजना विज्ञसँग हामीले व्यापक छलफल गऱ्यौँ, यो आजसम्म यो के विश्वव्यापी यसको के मान्यता छ, अब तपाईँ बैङ्किङ कसुरको चेकको बााउन्स कुरामा अब हाम्रो मुलुकमा चाहिँ बनेको कानुन तपाईँले अघि नै भन्नुभयो 2064 होइन, अब यसलाई चाहिँ संशोधन गर्न किन पर्यो भन्ने विषयमा विज्ञहरूसँग सुझाव लियौँ हामीले। अब विज्ञहरूसँग सुझाव पश्चात हामीले चाहिने यो संशोधनकर्ता जुन चाहिँ मान्य हुनुहुन्थ्यो 63 जना 63 वटा 20 जना मान्नेहरूले 63 वटा संशोधन हाल्नु भएको थियो होइन, अब त्यो सम्पूर्ण मान्यजीवहरूसँग चाहिँ फेरि हामीले एक एक गरेर त्यो यसमा उहाँहरूले चाहिँ संशोधन हाल्नका कारण र यो संशोधन किन भन्ने विषयमा छलफल गरियो र उहाँहरूसँग स्पष्ट भइसकेपछि हामीले फेरि दफावार छलफल भन्ने हुन्छ, दफावार छलफलमा कानुन मन्त्रालयका सचिवज्यू अर्थ मन्त्रालयका सचिवज्यू सहसचिवज्यूहरूलाई राखेर रा, हामीले दफावार छलफलमा लगेर अब कानुनले यसलाई के भन्छ कसरी व्याख्या गर्छ भनेर सबैको छलफलबाट अनि मात्रै अन्तिममा एक एक बुँदा छलफलमा लगेर पास गर्दै जानुपर्ने हुन्छ। यसको चाहिँ त्यसो गरी गरिकन हामीले चाहिँ यसलाई अहिले चाहिँ सर्वसम्मतिले पास गरेर ल्याएर पुरा गरेको छौँ र यसमा सबैभन्दा तपाईँलाई फेरि पनि भन्छु कसैलाई छुनेर छेकेर बढी पीडित बनाएर भन्दा कसैलाई छुनछेकै गर्न नपरोस् भन्ने हिसाब किताबले चाहिँ हामीले चेक बााउन्सै नहोस् र चाहिँ चेकको विश्वव्यापी मान्यता कायमै रहोस् भन्ने हिसाब किताबले यो 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 कानून हामीले बनाएका छौँ।
अब सँगै भन्सार विधेयक, व्यापार सहजीकरण विधेयक, अब बैंक तथा वित्तीय संस्था सम्बन्धी बाफिया विधेयक यहाँहरूको समितिको छलफलमा रहेको छ। अब यो विधेयकलाई टुङ्गो लगाउने सन्दर्भमा यहाँहरूको प्राथमिकता चाहिँ कस्तो छ? अब अघि नै भन्नुभयो यहाँले, अब संसद यो अधिवेशन अन्त्य हुन लागेको छ चाँडै, अब यो अन्त्य भयो भने त केही समय सर्ला, तर जुन खालको यो विषयप्रतिको प्राथमिकता गम्भीरता छ नि यहाँहरू यो समितिमा कस्तो छ?
होइन, हामी एकदमै तर एउटा कुरो के बुझ्नुहोस् भने, कानून जस्तो कुरा बनाउने कुरा होइन, बनिरहेको कानूनलाई चाहिने चाहिने संशोधन गर्ने कुरा, यसलाई हल्का रूपले त लिनु हुँदै भएन। हेर्नुहोस् है, बारम्बार कानून चेन्ज भइरहने, बारम्बार अहिले पास गर्यो फेरि दुई वर्षपछि यसलाई अर्को संशोधन गर्नुपर्ने, त्यस्ता गैर जिम्मेवार काम चाहिँ गरिँदैन। हेर्नुहोस्, टाइम लाग्छ। अब चाहिँ एउटा उसमा विधेयक तयार गर्नलाई 3 महिना 4 महिनासम्म चाहिँ लाग्छ। हेर्नुहोस्, एउटा विधेयक संशोधन गरेर पास गर्नलाई, किनभने सबै विधि नपुर्याइकन हतारमा गरेर त्यसको कुनै चाहिँ त्यसले राम्रो फिडब्याक दिँदैन होइन। अब यसरी जाँदाखेरि फेरि पनि तपाईँलाई, हामी असाध्यै सेन्सिटिभ छौँ यसमा, तर हेर्नुपर्ने के हुन्छ भने, हाम्रो समितिको बैठक बस्न पहिला कुरो चाहिँ नि संसदीय समितिको बैठकसँग जुदाउनु मिल्दैन। हेर्नु है, संसद बसिरहेको बेला यता बैठक बस्दा जुत्छ, त्यही मान्ने उता जानुपर्छ, त्यही मान्ने यता बस्नुपर्छ। अब हाम्रो समितिको बैठक भनेको 3 घण्टा 4 घण्टा 5 घण्टा चल्छ, त्यसले गर्दाखेरि त्यो नजुदाइ राख्दै गर्दा, नजुदाइ नजुदाइकन चाहिँ राख्दाखेरि तपाईँको धेरै अर्थमा टाइम लिन्छ। हेर्नुहोस्, अब संसद नभएको दिन पार्नुपर्छ, अब त्यहाँ माथि अब मान्यहरूलाई चाहिने उता आफ्नो चाहिने कार्यक्षेत्रतिर जानुपर्ने, त्यसलाई पनि रोकेर छेकेर भए पनि समितिमा गर्न ल्याउनु पर्ने हुन्छ, त्यसले गर्दा गाह्रो छ। हेर्नुहोस्, तैपनि हामी चाहिँ चाँडैभन्दा चाँडै हाम्रो चाहिने समितिमा आएका अब 3-4 वटा चाहिँ विधेयकहरू चाँडै हामी चाहिँ यसलाई चाहिँ नियमपूर्वक प्रस्तुत गरेर हामी बुझाउँछौँ।
हजुर, अब विधेयकपछि ऐन बन्ने विषय र यसको प्रभावकारिता दीर्घकालीनसम्म पर्न पर्छ, अब त्यो हिसाबमा अब गम्भीरतापूर्वक यी विषयहरूमा छलफल हुन जरूरी छ, ताकि यसको प्रभाव चाहिँ दीर्घकालसम्म सकारात्मक रूपमा परोस् र त्यो उपयोगी पनि होस्, समय अनुकूल पनि होस्। अब यो हिसाबमा अब यहाँकै समितिको कुरा गर्ने भने, जटिल विषयहरू पनि छन्, केही प्राविधिक विषयहरू पनि छन्, जस्तै अब भन्सार सम्बन्धी, व्यापार सहजीकरण होइन, अब यो ब्याङ्किङ कसुर सम्बन्धी नै छ, अब बाफिया सम्बन्धी विधेयक, अब अलिकति सामान्य हिसाबमा त्यति मानिसहरूले नबुझ्ने विषय पनि हो। अब यसमा सबै समितिका सदस्यहरू, सांसदहरू कति जानकार हुनुहुन्छ, अब यसमा उहाँहरूको अध्ययन कस्तो छ, त्यसमा पनि यो विषयले एउटा गम्भीरता पाउँछ, प्राथमिकता पाउँछ। यो सन्दर्भमा अब उहाँहरू, अब यी विधेयकहरूमा उहाँहरूको गम्भीरता कस्तो देखिन्छ सदस्यहरूको, र यो भनौँ न यी विषयहरू अलिकति अप्ठ्यारा पनि छन्, नबुझ्ने खालका पनि छन्, सबैले बुझ्नुपर्छ भन्ने पनि छैन, तर उहाँहरूले चाहिँ कसरी यो विषयमा प्रवेश गरेको पाउनुभयो, कसरी समितिमा चाहिँ?
होइन, अब यो उसै आएको छैन, यो संशोधन होइन, यो समयको समय अनुसारको चाहिँ नि माग भएर आएको छ यो। अब यसमाथि चाहिँ फेरि पनि तपाईँलाई म भन्छु, अब हामी दफावार छलफल, यसमा चाहिँ विज्ञहरूसँग छलफल, अब मान्यजीवहरूसँग बारम्बार छलफल, कानुनविदसँग चाहिँ छलफल गर्ने हिसाबले अब सुरु गर्छ, सुरु गरिसकेपछि यसलाई अन्त्यम गर्नुपर्छ। अब मैले अघि पनि भने, अब सुरु गर्नको लागि हामीले चाहिँ नि संसद चाहिँ के छ, संसद चल्छ कि चल्दैन भन्ने हेर्नुपर्छ। संसद बन्द हुने हो भने, संसद बन्द भइसकेपछि मान्यजीवहरू चाहिने, धेरै माननीयहरू बस्नु हुन्छ, आफ आफ्नो चाहिने निर्वाचन क्षेत्रमा जानुपर्ने हुन्छ होइन। अब त्यसले गर्दा अब यहाँ कोरम पनि त पुर्याउनु पर्ने हुन्छ, हेर्नुहोस् होइन, अब त्यसले गर्दा बडो विचार पुर्याएर गर्नुपर्छ। अब यो 30 गतेबाट फेरि 10-15 दिन संसद चल्छ भने, हामी 15 दिनमै एउटा विधेयक पास गर्ने टार्गेट लिएर चाहिँ हामी लागि परेका छौँ। अब हामीले चाँडैभन्दा चाँडै यो व्यापार सहजीकरणलाई चाहिँ नि 6 वटा मात्रै संशोधन पर्या हुनाले, 6 जना मान्नेको मात्रै संशोधन पर्या हुनाले, यसलाई हामी लागि पऱ्यौँ भने 15 दिनमा नै सघाउन सकिन्छ भन्ने हिसाबले लागिरहेको छौँ। अब यो चाहिँ 30 गते पछि आइतबार 30 गतेको हामी संसदको सेड्युल, संसदको सेड्युल हेरेर चाहिँ यसलाई अगाडि बढाउँछौँ।
अब अर्को तर्फ, अब विभिन्न समितिहरूले विभिन्न विषयमा सरकारलाई निर्देशन दिन्छन्, सम्बन्धित निकायहरूलाई निर्देशन दिन्छन्, तर यसको कार्यान्वयन चाहिँ प्रभावकारी भएन भनेर एउटा गुनासो पनि छ, टिप्पणी पनि आउने गरेको छ विगतदेखि नै। अब यो सन्दर्भमा अब यहाँहरूले त्यस्ता दिएका निर्देशनहरूको कार्यान्वयन पछि निर्देशनको कार्यान्वयन का सवालमा चाहिँ कस्तो छ अवस्था?
होइन, अब यस्तो छ, तपाईँको हरेक हेर्नुहोस्, अब संसदमा उठेका कुराहरू, सरकारका चाहिँ नीति नियमका कुराहरू, अब जनताले माग गरेको कुराहरू, जनताले चाहेका विषयहरू, अब आफ्नो समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गतका विषयहरूलाई जनताको पक्षबाट चाहिँ लिएर जाने कुरा हुने हेर्नु होइन। अब हामी चाहिँ नि अब यो के छ भने अब अध्ययन गरेर अबको समसामयिक समयमा अब जनताले के चाहन्छन् र हामीले चाहिँ कस्तो महत्वपूर्ण भूमिका खेल्नुपर्छ, हामी निर्वाचित भएर आएर त्यो ठाउँमा गएर जनताको पक्षमा बन्नुपर्ने कानुनहरू अड्काएर बनाउन नसकेर त्यस्तो गर्ने अवस्थामा छैन। म त म मेरोमा आएको चारवटा विधेयक अर्कै अझै बाँकी छ, त्यसलाई चाँडैभन्दा चाँडै अब म संसद अड्नी भएर संसद कहिले खुल्छ, खुलेपछि यो सबै पास गर्ने हिसाबले हामी 24 जना सदस्यहरूको एकमत छ, हेर्नुहोस् एकमत छ हाम्रो। हामी अब त्यसमा तपाईँलाई फेरि पनि भन्छु, अब सजिलो छैन, पहिला हामीले विज्ञबाट सुरु गर्छौँ, विज्ञहरूसँग यो के हो यसो चाहिँ सम्पूर्ण रीतिथिति बताइदिनुहोस् भनेर दिनभरि छलफल गरिसकेपछि हामी पनि त सबै कुरा बुझ्दैनौँ होइन। अब कानुनी जटिलता, कानुनी कुराहरू बुझ्नका लागि त्यो विज्ञहरूको आवश्यकता पर्छ, कानुनविदहरूको आवश्यकता पर्छ, र उहाँहरूसँग बुझिसकेपछि अनि त्यसलाई संसदमा प्रस्तुत गरेर अनि त्यसलाई चाहिँ त्यो संशोधनकर्ताहरूसँग चाहिँ छलफल गरेर अनि अगाडि बढ्नुपर्छ, र अनि त्यसलाई दफावार छलफलमा लगेर अनि एक एक गरेर पास गरेर त्यसलाई चाहिँ संसदमा बुझाउने चाहिँ प्रक्रिया यस्तो हुन्छन्। त्यसले गर्दाखेरि यो त्यति सहिलो छैन तापनि, सहिलो नभए तापनि हामीले चाहिँ आफ्नो समितिमा आएको चाहिँ विधेयकहरूलाई चाहिँ चाँडैभन्दा चाँडै हामी जनताका सामु यसलाई चाहिँ लिएर जाने विषयमा हामी लागि परेका छौँ र यसमा हामी सिरियस छौँ।
ठिक छ, अब यो विधेयकहरूमा यहाँहरूको प्राथमिकता छँदैछ यही अधिवेशनभित्र पास गर्ने सकेसम्म। अब सँगै अब यहाँहरूले दिएका निर्देशनहरूको कार्यान्वयनको अवस्था मैले अलिकति बुझ्न चाहे, कस्तो छ? सरकारले यहाँहरूले दिएका निर्देशनहरू पालना कार्यान्वयन गरेको छ?
होइन, यस्तो छ, तपाईँले के बुझ्नुहोस् भने अब त्यो पालना गर्नै पर्ने हुन्छ नि। जस्तो अब हामीले प्रस्तुत, सबै समितिले प्रस्तुत गरेका विधेयकहरू संसदले पास गरेकै छ, लागू भएकै छ होइन। अब अरू हामी विभिन्न विषयमा चाहिँ हामी छलफल गर्छौँ, त्यो निर्देशन दिन्छौँ सरकारमा, तर सबै निर्देशन पालना भएको छैन, यो दुःखको कुरा छ। तपाईँले अघि नै कुरा उठाउनु भयो होइन, सबै पास भएको छैन, हामीलाई दुःख लागेको छ, किनभने हामीले आवश्यकता अनुसार छलफल गरेर हामीले निर्देशन गरेका हुन्छौँ। अब त्यो निर्देशन गरे बमोजिमको चाहिँ अलिकति त्यसलाई हल्का लिए हो कि मन्त्रालयले चाहिँ अलिक हल्का लिएको हो कि सरकारले चाहिँ अलिकति नसुनेको हो कि भन्ने चाहिँ हामीलाई कहिले काहीँ शङ्का नभएको चाहिँ हुँदै होइन, हेर्नुहोस् होइन। तापनि अब त्यस्तो तपाईँको हुँदै नहुने अड्किने भन्ने चाहिँ हुँदैन, हेर्नुहोस्, निर्देशन दिइसकेपछि पालना भएकै छ, र नहुने भन्ने कुरा छैन, त्यो छुट छैन। कहिले काहीँ त्यस्तो भयो भने त्यसलाई फेरि हामीले चाहिँ नि त्यसको फेरि त्यो निर्देशनको पछाडि त्यो निर्देशन पालना नहुनाका कारण पनि सोध्ने पनि चलन भएको हुनाले त्यसलाई चाहिँ प्रेसर पनि पार्छौँ हामी।
अब अर्कोतर्फ चाहिँ संसदीय समितिहरू अलि राजनीतिक पूर्वाग्रहमा चले, अब एउटा पार्टीको सभापति भइरहँदा अर्को पार्टीको विषयहरूमा अलिकति उचाल्ने प्रवृत्ति पनि देखियो भन्ने एउटा कमेन्ट पनि छ, टिप्पणी छ, यसलाई चाहिँ के भन्नुहुन्छ यहाँ एउटा समितिको सभापतिको हिसाबमा?
कसो फेरि भन्नुहोस्,
अलि राजनीतिक पूर्वाग्रहमा पनि समितिहरूले निर्देशन दिन थाले भन्ने खालका टिप्पणीहरूलाई चाहिँ यहाँ के भन्नुहुन्छ?
त्यो गलत कुरा हो सर, त्यहाँ मेरो जस्तो मेरो समितिमा सात पार्टीका
मान्छे, मैले अब समग्र विषय समग्र समितिहरूको कुरा गरेको, अब यहाँको एउटा मात्र समिति,
समग्रमा पनि त सात सात पार्टी सबै पार्टीहरूको प्रतिनिधित्व हुन्छ त्यहाँ, हेर्नुहोस् होइन,
हजुर,
सबै पार्टीको प्रतिनिधित्व हुने ठाउँमा कसले कसलाई चाहिँ नि तपाईँको त्यसरी छुट दिन्छ र? अब एउटा माननीयले त्यहाँ प्रश्न उठाइसकेपछि त्यो माननीयको प्रश्नमाथि क्लियर नगरिकन अगाडि बढ्न मिल्दैन, अब तपाईँको त्यसरी चाहिँ नि कहाँ गर्न सकिन्छ? त्यो मान्छेले भन्ने त अर्थ लाउनु त होला होइन, तर त्यस्तो तपाईँको त्यस्तो हुँदैन, किनभने सबै सदस्यहरूले बोल्ने मौका, सबै सदस्यहरूले सही गर्नुपर्छ, सबैले पास नगरी पास हुँदैन, अनि त्यो त कसरी हुन्छ त्यसरी पेलेर लाने भन्ने त।
अब अर्कोतर्फ एउटा हाम्रो अवस्था एउटा, तर संसदीय समितिहरूले निर्देशन दिने चाहिँ अलि भनौ न यो क्षेत्राधिकार भन्दा बाहिरका विषयहरू जुन कार्यान्वयन गर्ने निकाय छन् ती निकायका क्षेत्राधिकारभित्र भन्दा बाहिरका विषयहरूमा समेत निर्देशन दिने गरेको छ, जसका कारण चाहिँ कार्यान्वयन नहुने अवस्था र यसको दोष चाहिँ अब संसदले दिएका यो समितिले दिएका निर्देशनहरू पालना भएन भन्ने विषय यो कारणले पनि उठ्ने गरेको छ भनिन्छ।
होइन, त्यो त गलत हो, हेर्नुहोस्, त्यो गर्न पाइँदैन। जस्तो आफ्नो कार्यक्षेत्र छ, अब म अर्थ समिति भनिसकेपछि मैले अर्थ मन्त्रालय अन्तर्गतका कुराहरू भए, राष्ट्र बैङ्क अन्तर्गतका कुराहरू भए, राष्ट्रिय योजना आयोग अन्तर्गतका कुरा भए, होइन लगानी बोर्ड अन्तर्गतका कुरा भए र प्राकृतिक स्रोत तथा साधन अन्तर्गतको कुरो मेरो अन्तर्गत पर्छ। त्योभित्रका कुरामा हामी निश्चित रूपमा हामीलाई कानूनले दिएको छ, छलफल गरेर पास गरेर प्रस्तुत गर्छौँ हामी निर्धक्कै भएर। अब आफ्नो कार्यक्षेत्रभन्दा बाहिर अब मलाई झोङचले शिक्षाको नि एउटा चाहिने तेल दिउँ न एउटा लेखिदिउँ, शिक्षा क्षेत्रमा किन नलेख्ने भनेर त्यस्तो गर्न पाइँदैन, त्यो हुने र मिल्ने कुरा होइन। अब शिक्षा क्षेत्रलाई झोङचल्यो अर्थ सम्बन्धी एउटा पत्र काट्दिउँ त सोधौँ अर्थमा भनेर त्यो गर्नु त्यो मिल्ने कुरा होइन नि त्यसरी। झन् अब कहिलेकाहीँ चाहिँ हाम्रो अलिकति लेखा समिति, अर्थ समिति, राज्य व्यवस्था समितिमा चाहिँ नि कहिलेकाहीँ आफ्नो कार्यक्षेत्र भुलेर तपाईँको अलिकति तलमाथि हुन खोज्छ, त्यसलाई रोक्नुपर्छ।
हजुर, रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेसँग कुराकानी गरिरहेका छौं। अब सभापतिज्यू, यहाँसँग अब यी विविध कुराहरू भइरहँदा अब संसदीय समितिहरू भनेको एउटा मिनी संसद हो, छाया संसदका रूपमा पनि यसलाई लिइन्छ। अब कानून बनाउनु सँगै कानूनमा छलफल, विधेयकहरूमाथि छलफल गर्नु सँगै अब जनताका कुराहरू पनि सम्बन्धित विषयमा यो संसदमा, यो समितिमा चाहिँ समितिहरूमा कुरा उठ्छ। अब एक हिसाबमा अब यस्ता समितिहरूलाई प्रभावकारी बनाउन अब यहाँहरूले खोजेका विषयहरू, सहयोगका विषयहरू, सरकारसँग खोजेका सहयोगका, सरकारसँग अपेक्षा गर्नुभएको सहयोगका विषयहरू चाहिँ के होलान्, के हुन सक्छन्? अहिले
धेरै छन् सर, जनताको माग धेरै छ, हेर्नुहोस्, धेरै विषयमा हामीले चाहिँ निर्णयहरू गर्नुपर्ने छन्। सरकारलाई चाहिँ धेरै कुरामा हामीले छलफल गरेर कानून मार्फत अगाडि बढाउनु पर्ने छ। अब धेरै यसमा यो विषय लामो छ, धेरै छ। अब जस्तो तपाईँहरूले शिक्षामा हेर्नुहोस्, अब अर्थ बजार चल्न नसके भनेर चाहिँ अब यतातिर चाहिँ बजारको तिर हेर्नुहोस्, होइन अब तपाईँको अब यो भौतिक तथा निर्माणतिर हेर्नुहोस्, बाटोहरू अल्पत्र छन्, बन्न सकेका छैनन्, यो सबैलाई कसरी पार लाउने भन्ने विषयमा ठुलो चाहिँ मुद्दा खडा भएको छ हाम्रो अगाडि। हेर्नुहोस्, यो सबै आज हेर्नुहोस्, अब बजारको व्यवस्था हेर्नुहोस्, तपाईँको सडकको अवस्था हेर्नुहोस्, उता प्लेनबाट चाहिँ यात्रा गर्दा त्यो सुरक्षित छैन, बसबाट यात्रा गर्दा त्यो सुरक्षित छैन, भका सडकहरू सबै कहाँबाट कहाँ पुगिसके गलेर, अब यो यो सबैलाई ट्र्याकमा ल्याएर बजार चलायमान गरेर सम्पूर्ण एउटा सही ढङ्गको शिक्षा, सही ढङ्गको स्वास्थ्यहरू सबैको व्यवस्था गरेर मुलुकलाई अग्रगतिमा लान लागि धेरै काम गर्नुपर्ने छ सर, मैले अहिले यति नै भने।
हजुर, हस् सभापतिज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेसँग। विशेष गरी अर्थ समितिमा अहिले भइरहेका विधेयकहरूमाथिको छलफल कसरी अघि बढ़िरहेको छ भन्ने सन्दर्भ सँगै केही दिन अघि यो समितिमा लामो छलफलपछि सहमति भएर गएको, संसदमा दर्ता भएको ब्याङ्किङ कसुर तथा सजाय ऐन 2064 संशोधन गर्न बनेको विधेयक 2080 सम्बन्धमा र यो विधेयकमा भएका मुख्य विषयहरू सँगै अहिले समितिमा रहेका भन्सार विधेयक, व्यापार सहजीकरण विधेयक, बाफिया विधेयक लगायतका चारवटा विधेयक छलफलमा रहेको छ, यो छलफल कसरी अगाडि बढ़िरहेको छ यो सन्दर्भ सँगै संसदीय समितिहरूले सरकार अथवा सम्बन्धित निकायहरूलाई दिने निर्देशन र यसको कार्यान्वयनको अवस्था कस्तो छ लगायतका सन्दर्भमा हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।